के तपाईँले दुईवटा डुङ्गा र एउटा हेलिकप्टरको कथा सुन्नुभएको छ? टु बोट्स एन्ड अ हेलिकप्टर. भारी वर्षाको कारण एउटा गाउँमा, सानो गाउँमा बाढी आउँछ. पानी बढ्दै जाँदा एकजना स्थानीय प्रचारक चर्चको बारदलीमा प्रार्थनामा घुँडा टेक्न पुग्छ र केही बेरपछि एकजना मानिस डुङ्गामा आउँछ र भन्छ, प्रचारकज्यू छिट्टो डुङ्गामा आउनुहोस्, पानी निकै बढ्दैछ. तर प्रचारकले जवाफ दिन्छ, अह म चढ्दिनँ, मलाई प्रभुमा दृढ विश्वास छ, उहाँले मलाई अवश्य बचाउनुहुनेछ. पानी झन्झन बढ्न थाल्छ र चर्चको बारदलीसम्म आइपुग्छ र प्रचारक कुदेर चर्च भवनको छतमा पुग्छ र फेरि पनि बिन्ती गर्दै आफ्नो हात हल्लाउँछ. यतिकै फेरि अर्को मानिस मोटर बोटमा चर्चको नजिक आइपुग्छ र चर्चको सोचले भन्छ, प्रचारकज्यू नाउमा आउनुहोस्, पानीले यो भवन डुबाउन अब धेरै समय लाग्दैन, हामीले तपाईँलाई यहाँबाट जसरी पनि निकाल्नुपर्छ, जसरी पनि उद्धार गर्नुपर्छ. फेरि पनि प्रचारक अचल रहन्छ र म यहीँ रहनेछु, प्रभुले मलाई हेर्नुहुनेछ भनी भन्दछ. केही समयपछि पानीले चर्चको भवन डुबाउँछ र भवनको टुप्पामा रहेको क्रुसमा प्रचारक टाँसिन पुग्छ र सही समयमा हेलिकप्टर ऊ माथि ओर्लन्छ र एक राज्य सैनिकले उसलाई मेगाफोनबाट बोलाउँछ, प्रचारकज्यू भर्याङ समात्नुहोस्, यो तपाईँको निम्ति अन्तिम मौका हो. यो पटक पनि प्रभुले उनलाई बचाउनुहुनेछ भनेर प्रचारकले जिद्दी गर्छन् र अन्तत ऊ पानीमा डुबेर, बाढीमा डुबेर मर्छ. प्रचारक स्वर्ग पुग्छ र उसले परमेश्वरलाई सोध्छ, प्रभु मलाई तपाईँमा अटल विश्वास थियो, तर तपाईँले मलाई त्यस जल प्रलयबाट किन बचाउनु भएन? प्रभुले आफ्नो टाउको हल्लाउँदै भन्नुहुन्छ, तिमी मबाट के चाहन्छौ? मैले तिम्रो लागि भनेर दुईवटा डुङ्गा र एउटा हेलिकप्टर पठाएको थिएँ. यो कथा सबैले सुनिसक्नु भएको छ होला, तर यस कथाको नैतिक शिक्षा के हो? धेरैले भन्छन् यो मानिसहरूलाई परमेश्वरले सहायता गर्ने तरिका हो. तपाईँलाई मद्दत गर्न वा बचाउन परमेश्वरले आफ्नो तर्फबाट उत्तम प्रयास गर्नुहुन्छ. यदि तपाईँले अवसर गुमाउनु भयो भने गल्ती तपाईँको परमेश्वरको होइन. प्रियहरू, यस नैतिक शिक्षामा एउटा मुख्य समस्या छ. यस कथाले परमेश्वरको सार्वभौमिकतालाई व्यवस्था गरेको छ, परमेश्वरको सार्वभौमिकतालाई छुटाएको छ. यस कथाले एक यस्तो प्रकारको परमेश्वरलाई प्रस्तुत गर्दछ जो मानिसलाई बचाउन इच्छुक त हुनुहुन्छ तर बचाउनमा सक्षम अथवा सामर्थ्यवान भने हुनुहुन्न. चाहनुहुन्छ बचाउनलाई, हि ट्राइज हिज बेस्ट बट हि क्यान नट. तर बाइबलको अनुसार परमेश्वर केवल इच्छुक मात्र हुनुहुन्न तर पूर्ण रूपमा सक्षम पनि हुनुहुन्छ. परमेश्वर मानिसलाई बचाउन इच्छुक मात्र हुनुहुन्न तर उहाँ मानिसलाई बचाउनमा पूर्ण रूपमा सक्षम सामर्थ्यवान पनि हुनुहुन्छ. गड इज नट जस्ट विलिङ बट हि इज अल्सो एबल. र अर्को कुरा, यदि परमेश्वरले बचाउनु भएन भने कोही पनि मानिस बच्न सक्दैन. हामीले यो सत्यतालाई आजको हाम्रो खण्डमा पाउँछौँ. कृपया उत्पत्ति छ अध्यायलाई पठाउनुहोस्। हामी उत्पत्तिबाट परमेश्वरको वचनलाई हेरिरहेका छौँ. हामी उत्पत्ति छ अध्यायमा आइपुगेका छौँ. उत्पत्ति छ अध्यायमा अर्को बाढीको कथा छ, तर यस कथामा मुख्य पात्र मानिस होइन, परमेश्वर हुनुहुन्छ जसले एकजना मानिसलाई बोलाउनुहुन्छ र उसलाई बचाउनु पनि हुन्छ. उत्पत्ति छ अध्याय छ र आज सात अध्यायबाट हामी वचन हेर्दैछौँ. तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध केही बाइबलहरू पछाडि हुनसक्छ, तपाईँले एक प्रति लिन सक्नुहुन्छ र तपाईँले उक्त बाइबल हाम्रो चर्चको तर्फबाट उपहार स्वरूप लैजान सक्नुहुन्छ र अर्को हप्ता फेरि बाइबल बोकेर चर्च तपाईँ आउनुहोस् भने म तपाईँलाई भन्न चाहन्छु. उत्पत्ति बाइबलको सुरुको पुस्तक हो. हामी छ अध्यायमा आइपुगेका छौँ. मलाई लाग्छ तपाईँहरू सबैजना पाइसक्नु भएको छ. उत्पत्ति छ अध्याय छ र सात अध्याय लगभग यहाँनिर 46 पदहरू छन्, दुईवटै अध्याय गरेर म ती सबै पदहरूलाई पढ्दैछु. कृपया तपाईँले आफ्नो बाइबलमा धैर्यतापूर्वक हेर्नुहोला. जब मानिसहरूको सङ्ख्या पृथ्वीमा बढ्दै गयो र तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आआफ्ना रुचिका पत्नीहरू ल्याए. तब परमप्रभुले भन्नुभयो, मेरो आत्माले मानिससँग सधैँ सङ्घर्ष गर्ने छैन, किनभने त्यो मरणशील हो, त्यसको उमेर 120 वर्षको हुनेछ. त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफलिमहरू थिए, परमेश्वरका छोराहरू मानिसका छोरीहरू कहाँ जान लागे र सन्तान जन्माए, तिनीहरू नै उहिलेका सुरवीर र नाउ चलेका मानिसहरू थिए। पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुन सुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। त्यस कारण परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु, के मानिस, के घस्रने जन्तु, के आकाशका पन्छी, सबैलाई, किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ। तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए, तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। नोआका तिनजना छोराहरू जन्मे, सेम, हाम र यपेत। परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चाल चलन भ्रष्ट पारिसकेका थिए। यस कारण परमेश्वरले नोआलाई भन्नुभयो, सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वी समेत नाश गर्नेछु। तैले गोफेर काठको एउटा जहाज बनाउनु, जहाजमा कोठा कोठा बनाउनु र त्यसलाई भित्र बाहिर अलकत्राले लिप्नु। तैले त्यो यसरी बनाउनु, जहाजको लम्बाइ 140 मिटर, चौडाइ 23 मिटर र उचाइ 14 मिटरको होस्। जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोडेर टुङ्ग्याउनु। जहाजको ढोका त्यसको एकापट्टि राख्नु, पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनु। जीवनको सास हुने आकाश मुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। तर तँसँग चाहिँ म आफ्नो करार स्थापित गर्नेछु, तँ, तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू समेत जहाजमा आउनेछन्। सबै जीवित प्राणीमध्ये हरेक जातका वाले र पोथी दुई दुई गरी जमा जहाजमा लिएर तिनीहरू पनि तँसँग बाँचिरहन्। पन्छीहरूमध्ये तिनीहरूका जात जात अनुसार, पशुहरूमध्ये तिनीहरूका जात जात अनुसार, जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात जात अनुसार, सबै थरीका दुईवटा तिनीहरू जीवित रहनलाई तँका आउनेछन्। हरेक किसिमका आहार पनि तैले आफ्नो साथमा जम्मा गरेर राख्नु, ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्। परमेश्वरले नोआलाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे। अध्याय 7। तब परमप्रभुले नोआलाई भन्नुभयो, त र तेरा सबै जहान जहाजभित्र जाओ, किनभने यस पुस्तामा मेरो सामु तलाई मैले धर्मी देखेको छु। सबै जातका शुद्ध पशुहरूमध्येका 7 जोडी अर्थात् भाले र पोथी र जुन जुन शुद्ध छैन तिनीहरूमध्येका 2 अर्थात् भाले र पोथी र पन्छीहरूमध्येका पनि 7 जोडी अर्थात् भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैले ल्याउनु। अबको 7 दिनमा म पृथ्वीमा 40 दिन र 40 रात पानी वर्षाउनेछु। जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु। तब परमप्रभुले तिनलाई हुकुम गर्नुभयो बमोजिम नोआले सबै गरे। नोआ 600 वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो। नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जल प्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। शुद्ध पशुहरू, अशुद्ध पशुहरू, पन्छीहरू र भुइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुम बमोजिम जोडी जोडी अर्थात् भाले र पोथी नोआ कहाँ जहाजमा आए अनि ठिक 7 दिनपछि पृथ्वीमा जल प्रलयको पानी पर्न लाग्यो। नोआका जीवनको 600 वर्षको दोस्रो महिनाको 17 दिनमा ठुला ठुला अघातका सब मूलहरू फुटे र आकाशहरू, आकाशको द्वारहरू खुले अनि 40 दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। ठिक त्यसै दिन नोआ, तिनका छोराहरू, सेम, हाम र यपेत, तिनकी पत्नी र तिनका 3 बुहारीहरू जहाजभित्र पसे। तिनीहरू र आफ्नो जात अनुसारका सबै वन पशुहरू, सबै पालिने पशुहरू, भुइँमा घस्रने सबै प्राणीहरू र आफ्नो जातका सबै थरीका पन्छीहरू पसे। जीवनको सास हुने सबै प्राणीका जोडी जोडी गरी नोआ कहाँ जहाजमा आए। परमेश्वरले नोआलाई हुकुम गर्नुभयो बमोजिम जहाजभित्र पसेका प्राणी भालेर पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। पृथ्वीमा 40 दिनसम्म जल प्रलय भइरह्यो। पानी बढेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। पानी धेरै परिरह्यो र चौपट्टै बढेर पृथ्वीमा भरिन लाग्यो र जहाज पानी माथि माथि उत्रन लाग्यो। पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाश मुनिका जम्मै अल्गा अल्गा पर्वतहरू ढाकिए। पानी बढेर आयो र पर्वतहरूलाई 7 मिटरसम्म डुबाइदियो। पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवाल, के पन्छी, के पालने पशु, के वन पशु, के भुइँमा घस्रने सबै प्राणीहरू तथा सबै मानिसहरू मरे। उभानो भूमिमा भएका सास हुने सबै प्राणी मरे अनि जति प्राणी जमिनमा थिए, के मानिस, के पशु, के घस्रने जन्तु, के पन्छी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोवा र जतिजना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवित रहे, जीवितै रहे, अनि पृथ्वीमा पानी 150 दिनसम्म रहिरह्यो। यी दुई अध्यायहरूबाट हामी आज एउटा मुख्य विचार, मुख्य विषय हामी सिक्नेछौँ, मूल विषय, मुख्य विचार, मेन आइडिया हामी भन्छौँ कि परमेश्वरको अनुग्रह बिना कोही पनि मानिस परमेश्वरको न्यायबाट उम्कन सक्दैन। यो मुख्य विचार हामी सिक्दैछौँ। दुई अध्यायलाई एउटै वाक्यांशमा हामीले सारा सिक्दैनौँ भने त्यो यो हुनेछ कि परमेश्वरको अनुग्रह बिना कोही पनि मानिस परमेश्वरको न्यायबाट उम्कन सक्दैन, बच्न सक्दैन। र तपाईँले वचन लेखिराख्नु भएको छ भने तपाईँको बुलेटिनको पछाडिपट्टि यो वचनको बुदा टिपिराख्नु भएको छ भने तिनवटा कुरा तपाईँले टिप्नुहोस्। यो मुख्य विचारको पनि मानिसको दुष्टता, पहिलो मानिसको दुष्टता, दोस्रो परमेश्वरको न्याय, परमेश्वरको न्याय दोस्रो, र तेस्रो परमेश्वरको अनुग्रह, र तेस्रो परमेश्वरको अनुग्रह। परमेश्वरको अनुग्रह बिना कोही पनि मानिस परमेश्वरको न्यायबाट उम्कन सक्दैन। यसमा हामी तिनवटा कुरा हेर्छौँ, मानिसको दुष्टता, परमेश्वरको न्याय र परमेश्वरको अनुग्रह। पहिलो मानिसको दुष्टता, पद 1 र 2:4 तपाईँले मानिसको भ्रष्ट अभ्यासलाई हेर्नुहोस् न, 6 पद 1 र 2। जब मानिसहरूको सङ्ख्या पृथ्वीमा बढ्दै गयो र तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफ्ना रुचिका पत्नीहरू ल्याए। पद 4 भन्छ, त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलिमहरू थिए, परमेश्वरका छोराहरू मानिसका छोरीहरूसँग जान लागे र सन्तान जन्माए, तिनीहरू नै उहिलेका सुरबीत र नाउ चलेका मानिसहरू थिए। पहिलो कुरा हामीलाई थाहा छैन कि यी नेफिलिमहरू वास्तवमै को थिए, बाइबल हामीलाई निर्दिष्ट रूपमा बताएको छैन, तर पद 4 अनुसार तिनीहरू सुरवीर र नाउ चलेका मानिसहरू थिए, जसले हुनसक्छ हिंसाले पृथ्वी भर्नमा उनीहरूले योगदान पुर्याएका थिए। र उत्पत्ति 1 निर्देश अनुसार मानिस जाति यहाँनिर हामी फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै गएका हामी देख्छौँ, तर त्यो वृद्धिसँगै दुष्टता पनि, भ्रष्टता पनि सँगसँगै पृथ्वीमा भरिँदै गएको हामी देख्छौँ। यहाँनिर परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखेर आफ्ना रुचिका पत्नीहरू ल्याए भनेर यहाँ भनेको छ। प्रथा छ बगैँचामा हब्बाले खानालाई निषेध गरेको त्यस रुखको फल असल देखे र टिपेर खाए, त्यसरी नै परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफ्नो रुचिका पत्नीहरू ल्याए। यस वाक्यांशको सारांशबाट के स्पष्ट हुन्छ भने परमेश्वरले मनाई गर्नुभएकाहरूसँग मानिसका, सरी, परमेश्वरका छोराहरूले विवाह गरे। जोसँग विवाह गर्नु हुँदैन थियो ती मानिसहरूसँग, ती मानिसका छोरीहरूसँग परमेश्वरका छोराहरूले विवाह गरे। तर परमेश्वरका छोराहरू भनेको चाहिँ फेरि को हो यहाँ? परमेश्वरको छोराहरूले कसलाई जनाउँछ? कतिले परमेश्वरको छोराहरू स्वर्गदूतहरू थिए भने भन्ने गर्छन्, भने हुन त बाइबलको कति खण्डहरूले स्वर्गदूतहरूलाई परमेश्वरको छोराहरूको रूपमा व्याख्या गरेको पनि हामी पाउँछौँ, सम्बोधन गरेको हामी पाउँछौँ। तर यो अनुवाद भने समस्याजनक छ। परमेश्वरको छोराहरू स्वर्गदूतहरू हुन् भन्ने अनुवाद समस्याजनक किन छ भन्दाखेरि मत्ती 22:30 अनुसार स्वर्गदूतहरूले विवाह गर्दैनन्, तर यहाँ त विवाह बारी भएको हामी देख्दछौँ। प्रिय, जब हामी यस प्रकारको कठिन पाठलाई व्याख्या गर्छौँ हामी धेरै सावधानी हुन जरुरी छ। यो एउटा एकदम महत्त्वपूर्ण बाइबल अनुवादनको सिद्धान्त हो कि धर्मशास्त्रले नै धर्मशास्त्रको व्याख्या गर्नुपर्दछ, हाम्रो सन्दर्भले वा हाम्रो संस्कृतिले होइन। त्यसकारण धर्मशास्त्रले कहिलेकाहीँ ख्रिस्टको चेलाहरूको बारेमा कुरा गर्दाखेरि परमेश्वरको छोराहरू भनी त्यो वाक्यांश चलाएको हामी पाउँदछौँ। उदाहरणको निम्ति तपाईँले मत्ती 5:9 हेर्न सक्नुहुन्छ, त्यहाँ के भनेको छ? धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। आफ्नो जीवनमा परमेश्वरप्रति आज्ञाकारिताको नमुना देखाउनेहरू परमेश्वरको छोराहरू कहलाइनु स्वाभाविक मानिन्छ। तसर्थ मेरो बुझाइमा कि उत्पत्ति 6 स्वर्गदूत र मानिसहरूको छोरीहरू बीच अन्तर्विवाहको बारेमा वर्णन गरिरहेको छैन, तर कैन र सेतका सन्तानको अन्तर्विवाहको बारेमा वर्णन गरिरहेको छ। उत्पत्ति 6 तत्कालीन त्यो सन्दर्भले पनि यस निष्कर्षलाई समर्थन गर्दछ। उत्पत्ति 3 घटनाको पतनपछि के भयो तपाईँलाई थाहा छ? संसारमा केवल 2 परिवारको सुरु भएको थियो, कैनको परिवार र सेतको परिवार। कैन धर्मी थिए भने सेत धर्मी थिए भने कैन दुष्ट थिए। एक आज्ञाकारी थिए भने अर्का मूर्ति पूजक थिए। तर दुबई यहाँ छ अध्यायमा सँगै आएका हामी देख्छौँ र अचानक दुष्ट भ्रष्ट अभ्यासमा उनीहरू यहाँनिर समाहित भएको हामी समाहित भएको देख्दछौँ, एकजुट भएको देख्दछौँ। त्यसैले यहाँ सम्भवतः यो अध्याय छको दुई पदमा विश्वासीहरू र अविश्वासीहरू बीचको विवाहको बारेमा कुरा भइरहेको छ भन्दा फरक पर्दैन। विश्वासीहरूले अविश्वासीहरूसँग विवाहबारी गरे, यो मानिसको भ्रष्ट अभ्यास थियो। यदि तपाईँ एक क्रिस्चियन हुनुहुन्छ भने ध्यान दिएर सुन्नुहोस्, तपाईँ सम्बन्धहरूको बारेमा धेरै होसियारी हुनुपर्छ। जो ख्रिस्टको चेला होइन उसँग विवाह गर्ने, सपनाको महल सजाउने एउटा परिवारको कल्पना कहिले पनि नगर्नुहोस्। यो सोच तपाईँले कहिले नराख्नुहोस्, तपाईँसँग गैर ख्रिस्टियनसँग विवाह गर्ने अधिकार छैन, बाइबलले त्यो अनुमति दिँदैन। यदि तपाईँले यसलाई हल्का रूपमा लिनुभयो भने तपाईँले यसको अर्थ परमेश्वरलाई हल्का रूपमा लिइरहनु भएको छ भन्ने लाग्छ। अविश्वासीसँग विवाह गरेर आत्मबचाउनु खोज्ने धेरै जवान भाइहरू देखिन्छ हिजोआज। उद्देश्य राम्रो देखिए तापनि यसले केवल तपाईँको अभ्यासहरू भ्रष्ट छन्, तपाईँमा पनि पापको प्रभाव परेको छ भनेर मात्र पुष्टि गर्दछ। यसले तपाईँको विश्वासमाथि नै प्रश्न खडा गर्छ। उत्पत्ति छ अध्यायको दुई पदमा यो समस्या थियो भने यो आज पनि समस्या हो। यदि परमेश्वरले त्यतिखेर विवाहलाई गम्भीर रूपमा लिनुभयो भने उहाँले विवाहलाई आज पनि गम्भीर रूपमा लिनुहुन्छ। हवाले निषेधित फल टिपेर खाइन् र परमेश्वरको विरुद्धमा गइन्। परमेश्वरको छोराले मानिसका छोरीहरूलाई विवाह गरेर परमेश्वरको विरुद्धमा गए। मानिसको बढ्दो दुष्टता तिनीहरूको भ्रष्ट अभ्यासमा हामी यहाँनिर स्पष्टसँग देख्न सक्दछौँ। तर मूल समस्या यहाँ भ्रष्ट अभ्यासहरू होइन, करप्ट प्र्याक्टिसेस होइन, तर मुख्य समस्या भ्रष्ट हृदय हो। यहाँ मुख्य समस्या खराब अभिलेख मात्र होइन, ब्याड रेकर्ड्स मात्र होइन, तर मुख्य समस्या यहाँ ब्याड हार्ट हो, खराब हृदय हो। मानिसको भ्रष्ट हृदयको कारण मानिसको अभ्यास भ्रष्ट भएको हामी देख्दछौँ। भ्रष्ट हृदय मूल कारण हो भने, जरा हो भने भ्रष्ट अभ्यास त्यसको फलहरू हुन्। पाँच पदमा हेर्नुहोस् म, पाँच पदमा पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुन सुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभु देख्नुभयो। तिनवटा त शब्द तपाईँले विचार गर्नुभयो यहाँ, मानिसको हृदयको विचारको जुन सुकै, ओके, जुन सुकै पनि भावना निरन्तर अर्को शब्द र खराबै मात्र ओन्ली ब्याड, त्यो असल भन्ने छँदै छैन। मानिसको हृदयको कुनै पनि त्यो मन विचार असल भन्ने छँदैछ, खालि खराबै मात्र छ। कहिलेकाहीँ खराब होइन तर निरन्तर भन्ने शब्द प्रयोग गरेको छ। मानिसको हृदय भ्रष्ट छ भने बाइबल यहाँनिर पुष्टि गरेको छ सुरुमै। तर हाम्रो समाजले जो मानिसको बारेमा व्याख्या गर्छ, हाम्रो समाज जहाँ तपाईँ र म बसिरहेको छु, हाम्रो समाजले मानिसलाई सामान्यतया असल ठान्छ। बेसिकली म्यान आर गुड होइन, प्रायः सबैको मुखबाट यस्तो टिप्पणीहरू सुन्ने गरिन्छ कि मन भने सफा हुनुपर्छ, अरूकोलाई खासै फरक पार्दैन, मन सफा हुनुपर्छ। फलानाको बोली त्यस्तो भए पनि मनको साह्रै सफा छ है, मनमा कुनै पाप राख्दैन फलानाले। तर फेरि बाइबलको अनुसार मानिसको हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको बताउँछ। मानिसको हृदय छली छ भने यर्मिया 17:9 हामीलाई भन्दछ, मानिसको हृदय छली छ, मानिसको हृदयमा खासै असल थोकै पनि बास गर्दैन। तपाईँहरू जो आफ्नो हृदयहरू पछ्याउन चाहनुहुन्छ, आफ्नो हृदयको कुरा सुन्न चाहनुहुन्छ भने सुन्नुहोस्, बाइबलले भन्छ कि मानिसको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र छ। यस्तो हृदयलाई नपछ्याउँदा नै बेस हुन्छ मेरा प्रियहरू। तपाईँको हृदयले तपाईँलाई अगुवाई गर्ने होइन, बरु तपाईँले तपाईँको हृदयलाई अगुवाई गर्नुपर्ने हुन्छ। डन फलो यो हार्ट, लिड यो हार्ट। तर संसारले हामीले त्यही सिकाउँछ, फलो यो हार्ड, हृदयलाई पछ्याउनुहोस्, हृदयलाई सोच्नु। नो, बाइबलले भन्छ मानिसको हृदयको जुनसुकै विचार खराब छ, यसलाई फलो गर्न उचित हुँदैन। यसको अर्थ यो होइन कि फेरि मानिस जति खराब छ, जति खराब हुनसक्छ त्यति खराब छ, यसको अर्थ त्यो होइन। परमेश्वरको स्वरूप धारक रूपमा मानिसमा अझै पनि केही असल पनि हामी भेटाउँछौँ। मानिसले एकअर्काको वास्ता राख्छन् हामी देख्छौँ। अभिभावकले आफ्नो छोराछोरीलाई असलै कुराहरू सिकाइरहेको हुन्छ, नैतिक कुराहरू सिकाइरहेको हुन्छन्। मानिसले अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाइरहेको हामी देख्दछौँ। मानिस नैतिकवान छ र एउटा व्यक्ति अर्को व्यक्तिभन्दा नैतिकवान पनि हुनसक्छ, तर फेरि यसको अर्थ मानिसको हृदय ठिक छ भन्ने हुँदैन। मानिस नैतिकवान देखिए तापनि मानिसको हृदय ठिक छ भन्ने हुँदै हुँदैन। मानिस नैतिक रूपमा तर्थस्थ छैन, मानिसको स्वाभाविक झुकाउ दुष्टता पापतिर छ, मानिसको हृदय भ्रष्ट छ र भ्रष्ट हृदयले भ्रष्ट अभ्यासहरू पैदा गर्दछ। जोन क्याल्भिनका अनुसार मानिसको हृदय मूर्तिहरू उत्पादन गर्ने कारखाना हो, ह्युमन हार्ट इज एन आइडल फ्याक्ट्री। यीशुले पनि यसरी भन्नुभएको छ मत्ती 15:19 पदमा कि मानिसको हृदयबाट नै सबै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झुटो गवाई र निन्दा बाहिर निस्कन्छन्। तपाईँको हृदयले के कुराहरू उत्पादन गर्न सक्छ भन्ने कुराको तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न। उप्रीहरू मानव हृदयमा भएको खराबीको पापको गहिराईलाई विचार गर्नुहोस्। यो केवल साधारण चोटपटक लागे जस्तो मात्र छैन, यो त एक जटिल हृदयको रोग सर छ। प्रिय अभिभावकहरू, जब तपाईँको बच्चाहरूले झुट बोलेको तपाईँ सुन्नुहुन्छ र कुनै सामानको नियममा एकअर्कासँग झगडा गरेको तपाईँ देख्नुहुन्छ, तब जान्नुहोस् अभिभावकहरू कि तिनीहरूको हृदय खराब छ। त्यसैले तिनीहरूको व्यवहारलाई सम्बोधन गर्न कडा मेहनत गर्नुको सट्टा तिनीहरूको जीवन परिवर्तनको निम्ति प्रार्थना गर्नुहोस्। तपाईँको छोराछोरीहरूको आवश्यकता नैतिकवान हुनु होइन, असल हुनु होइन, व्यवहार परिमार्जन गर्नु वा नैतिकवान बन्नु होइन, तर तिनीहरूको सबभन्दा मुख्य आवश्यकता भनेको नयाँ हुनु हो, नयाँ हुनु हो। तर आफ्नो छोराछोरीहरूको उनीहरूले पढाइमा राम्रो गरे तापनि, नैतिकवान भए तापनि तपाईँ चुप्पो लागेर नबस्नुहोस्। उनीहरूको नयाँ जन्मको निम्ति तपाईँले प्रार्थना गर्नुहोस्। प्रियहरू, पतनपछि पाप र दुष्टता यहाँ डढेलो सर फैलिएको हामी देख्दछौँ। पाप र दुष्टता डढेलो वाइल्ड फायर सर फैलिएको देख्दछौँ। पद यहाँ 11:12 के भन्छ यहाँ नुतेकपल्ट, पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको छ। जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको छ, किनकि पृथ्वीमा भएको सबै मानिसहरूको आफ्नो चालचलन भ्रष्ट पारिसकेका थिएन। तब देख्नुहुन्छ यसो घरि नगरी यहाँ के कुन शब्द दोहोरिरहेको छ, भ्रष्ट भ्रष्ट भ्रष्ट, भ्रष्टता डढेलो सर फैलिसकेको छ। मानिस जातिको बढ्दो भ्रष्टता दुष्टतालाई लिएर परमेश्वरले के गर्नुभयो? जब पृथ्वीमा दुष्टता भरिँदै गयो, जब पृथ्वीमा भ्रष्टता वृद्धि हुँदै गयो, फैलिँदै गयो, परमेश्वरले के गर्नुभयो त्यसको प्रतिमा? परमेश्वरले के गर्नु? परमेश्वर चुप लगाएर बस्नुभयो? परमेश्वर चुप लगाएर बस्नु भएन भने परमेश्वरले न्याय गर्न यहाँनिर हस्तक्षेप गर्नुभएको देख्दछौँ। परमेश्वरले न्याय गर्न यहाँनिर हस्तक्षेप गर्नुभएको छ। मानिसको भ्रष्ट अभ्यासहरू, मानिसको भ्रष्ट हृदयले यही पुष्टि गर्दछ कि संसारमा मानिसको दुष्टता फैलिएको छ, तर त्यसलाई लिएर परमेश्वरले न्याय गर्नको निम्ति अगाडि सर्नुभएको हामी देख्दछौँ। प्रियहरू, मलाई थाहा छैन परमेश्वरबारे तपाईँको बुझाइ कस्तो छ, तपाईँको संस्करणको परमेश्वर कस्तो छ, तपाईँको भर्जनको परमेश्वर मलाई थाहा छैन। हुनसक्छ तपाईँको परमेश्वरले तपाईँको पापलाई सहनुहुन्छ होला र तपाईँको पापमा इच्छा अभिलाषालाई पुरा पनि गरिदिनुहुन्छ होला। सायद तपाईँ यस्तो व्यक्तिको निम्ति प्रार्थना गरिरहनु भएको छ, तपाईँ अविवाहित हुनुहुन्छ भने तपाईँ यस्तो पतिको निम्ति प्रार्थना गर्नुभएको छ जो जसलाई तपाईँले देख्नुहुन्छ टिभीमा हेर्नुहुन्छ अथवा जसको तपाईँ फ्यान भन्नुभएको छ, तर त्यो मान्छे क्रिस्चियन होइन। अनि तपाईँ सोच्नुहुन्छ कि प्रभुले मेरो प्रार्थना पुरा गरिदिनुहुन्छ, एक दिन प्रभुले मलाई फलाना मेरो श्रीमान हुनलाई दिनुहुनेछ। तपाईँ गलत गर्नुहुँदैछ। तपाईँको परमेश्वर बाइबलको परमेश्वरसँग मिल्दो परमेश्वर छैन भने म तपाईँलाई बताउन चाहन्छु। प्रिय, तपाईँलाई यो सत्यतालाई झट्का लाग्न सक्छ कि बाइबलको परमेश्वरले पापलाई कहिले पनि हल्का रूपमा लिनुहुन्न। गड नेभर स्विप्स आवर सिन्स अन्डर द कार्पेट। परमेश्वरले हाम्रो पापलाई कहिले पनि बढालेर खाटमुनि बुन्द्रीमुनि लुकाउनुहुन्न, कार्पेटमुनि लुकाउनुहुन्न। परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरले पाप घृणा गर्नुहुन्छ। परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरले पाप घृणा गर्नुहुन्छ। जब आदम र हव्वाले पाप गर्यो, परमेश्वर तिनीहरूलाई बगैँचाबाट निकालिदिनुभयो। जब कैनले आफ्नो भाइको हत्या गर्यो, परमेश्वरले उनलाई कृषियोग्य भूमिबाट खेती दिनुभयो र पृथ्वीमा एक डुलुवा बनाइदिनु भयो। र उत्पत्ति 6:2 पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको कारण परमेश्वरले यहाँ न्याय गर्नुहुन्छ। वचनको दोस्रो बुदा परमेश्वरको न्याय, न्याय गर्ने परमेश्वरको अठोट सम्बन्धी पदहरूलाई हेर्नुहोस् न, पद तिनमा हेर्नुहोस् त, तब परमेश्वरले तब परमप्रभुले भन्नुभयो, मेरो आत्माले मानिससँग सधैँ सङ्घर्ष गर्ने छैन किनकि त्यो मरणशील हो, त्यसको उमेर 120 वर्षको हुनेछ। मानिसहरूको अनैतिक प्रकृतिको कारण परमेश्वर उनीहरूको दिन 120 वर्ष हुनेछ भने यहाँ घोषणा गर्नुहुन्छ। फेरि 120 वर्षले मानिसको औसत आयुलाई जनाउँछ कि अबको 120 वर्षमा हुने जलप्रलयको त्यो समयलाई जनाउँछ, हामी निश्चित रूपमा भन्न सक्दैनौँ। मेरो विचारमा यो मानिसको औसत आयुको सामान्यीकरण जेनरलाइजेसन हुनसक्छ। अब्राम जम्मा 175 वर्ष बाँचे उत्पत्ति 25:7, तापनि मानिसको उमेर सामान्यतया आज हामी हेर्छौँ भने 120 वर्षमै सीमित भएको देखिन्छ। जे भए पनि चाहे यसले मानिसको अब औसत आयु 120 वर्ष भन्नेलाई जनाओस् या यसले परमेश्वरले नोआसँग बोल्नुभएको समयदेखि र त्यो जलप्रलय समय बिचको वर्ष 120 वर्ष होस् हामीलाई थाहा छैन। जे भए पनि परमेश्वर यहाँ परमेश्वर न्याय गर्न अठोट अथवा दृढ सङ्कल्प उहाँ गर्नुभएको हामी देख्दछौँ। परमेश्वर न्याय गर्ने अठोट गर्नुभएको हामी देख्दछौँ। त्यसै गरी पद 6 र 7 पनि हेर्नुहोस् न, पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। त्यसकारण परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु, कि मानिस के घस्रने जन्तु कि आकाशका पन्छी सबैलाई, किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ। जब परमेश्वरले उत्पत्ति 1 अध्यायमा 2 अध्यायमा सबै कुरा बनाउनु भयो, सबै कुरा असल थियो, तर आज मानिसको पापको कारण भ्रष्टताको कारण परमेश्वर यहाँ दुखित हुनुभएको तपाईँ देख्नुहुन्छ, उहाँले अफसोस गरेको देख्नुहुन्छ। यसको अर्थ यो होइन कि परमेश्वरलाई थाहा थिएन, परमेश्वरले यहाँ यसरी आफ्नो थाप्लोमा हात राखे भनिरहेको छैन कि ओहो मैले यो दिन पनि देख्नु पर्ने आयो, होइन। परमेश्वर त्यसरी यहाँनिर अफसोस गरिरहनु भएको छैन, उहाँलाई थाहा छ, तर पापको प्रभावलाई लिएर, दुष्टतालाई लिएर, मानिसको भ्रष्टतालाई लिएर परमेश्वर दुखित हुनुहुन्छ, किनकि परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ, पवित्र परमेश्वर हुनुहुन्छ। पतेरमा पनि परमेश्वरको न्याय सम्बन्धी अठोट निर्णयलाई हामी यहाँ देख्दछौँ पतेर पनि। यसकारण परमेश्वर नोआलाई भन्नुभयो, सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ, हेर म तिनीहरूलाई पृथ्वी समेत नाश गर्नेछु। त्यसै गरी 17 पनि हेर्नुहोस् न, हामी 6 अध्यायमै छौँ, 6 अध्यायको 17 पदमा, जीवनको सास हुने आकाश मुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। त्यसै गरी 7 अध्यायको 4 पद, अबको 7 दिनमा म पृथ्वीमा 40 दिन र 40 रात पानी बर्साउनेछु, जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु। प्रियहरू, यी पदहरूले एउटै कुरामा जोड दिँदछ कि मानिस जातिको न्याय गर्न परमेश्वर कटिबद्ध हुनुहुन्छ। हि इज डिटर्मिन्ड टु जज द ह्युम्यानिटी, र परमेश्वरले मानिसको न्याय गर्नुभयो, न्याय गर्ने विचार गर्नुभयो, घोषणा गर्नुभयो, तर उहाँले न्याय पनि गर्नुभयो, उहाँले आफ्नो योजनालाई कार्यान्वयनमा उतार्नु भएको हामी देख्दछौँ। 7:10 हेर्नुहोस् न तपाईँको बाइबलमा, 7:10 पद, अनि ठिक 7 दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो। पद 11:11-12 नोआका जीवनको 600 वर्षको 2 महिनाको 17 दिनमा ठुला ठुला अघातका सब मूलहरू फुटेर आकाशका द्वारहरू खुले, अनि 40 दिन र 40 रातसम्म पृथ्वीमा पानी परिरह्यो। पद 21, पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवन, के पन्छी, के पालिने पशु, के वन पशु, के भुइँमा घस्रने सबै प्राणीहरू तथा सबै मानिसहरू मरे, ओभानो भुइँमा भएका सास हुने सबै प्राणी मरे, अनि जति प्राणी जन्ममा थिए, के मानिस, के पशु, के घस्रने जन्तु, के पन्छी सबै मासिए, सबै मासिए, सबै मरे। मित्र, यस जलप्रलयको बारेमा एउटा भन्नुपर्ने कुरा के छ भने यो काल्पनिक कथा थिएन, यो काल्पनिक कथा होइन, इट्स नट अ मिथ, इट्स नट एन फिक्सन, यो फ्याक्ट हो, हामी कुनै उपन्यास पढिरहेको छैनौँ यहाँ, यो फ्याक्ट हो, वास्तविक घटना हो, यहाँ यो पुर्खाहरूले रचेको पुरानो मिथक थिएन, यो वास्तविक घटेको घटना थियो कि इतिहासकै कालखण्डमा परमेश्वरले दुष्ट र तिनीहरूको संसारलाई पुरै विनाश गर्नुभयो। इट ह्यापन्ड, यो भएको थियो, यो एक घटना, तर यो एक घटनामै, एक ऐतिहासिक घटनामै सीमित छैन। जल प्रलयले यही देखाउँदछ कि परमेश्वर पाप दुष्टको न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। एक दिन अन्तत परमेश्वरले सबै मानिसको न्याय गर्नुहुनेछ। एक दिन परमेश्वरले सबै दुष्टको, पापीको, सबै मानिसको न्याय गर्नुहुनेछ। जल प्रलयको घटनाले खालि हामीले इतिहासमा भएको पापीहरूमाथिको परमेश्वर न्यायलाई मात्र देखाउँदैन, तर यसले भन्दैछ कि यदि तपाईँले पश्चाताप गर्नुभएन भने यो तपाईँको पनि यही हालत हुनेछ। त्यसो भए के त्यहाँ उम्किने कुनै बाटो छ? इज देयर वे टु एस्केप? उप्रियहरू छ, त्यहाँ बाटो छ, र त्यो बाटो अनुग्रह हो। अनुग्रह त्यो उम्कने बाटो हो। न्यायको बिचमा, जल प्रलयको बिचमा परमेश्वरको अनुग्रह हामी देख्दछौँ। एकातिर परमेश्वरले संसारको यहाँ न्याय गर्नुहुँदै थियो भने अर्कोतिर उहाँले नोहाको यहाँ उद्धार गर्नुहुँदै थियो। यो सारा अपश्चतापी पापीहरूको निम्ति, विद्रोही दुष्टहरूको निम्ति यो न्याय थियो भने, तर त्यही नोहाको निम्ति भने मुक्ति थियो। न्यायको बिचमा त्यहाँ अनुग्रह थियो। हामी वचनको तेस्रो बुदालाई हेर्दैछौँ, परमेश्वरको अनुग्रह। त्यहाँ न्याय थियो तर त्यहाँ अनुग्रह पनि थियो। म प्रायः क्रिस्चियनहरूले भनेको सुन्ने गर्छु कि पुरानो करारमा त्यहाँ कुनै अनुग्रह भने थिएन। पुरानो करारमा खालि त्यहाँ न्याय मात्र थियो, त्यो न्यायको समय थियो। अनुग्रह, नयाँ करार अनुग्रहको समय हो। त्यो तपाईँ पनि यस्तै सोच विचार लिनुहुँदैछ भने तपाईँ बिल्कुल गलत हुनुहुन्छ। हो, पुरानो करारमा त्यहाँ न्याय छ, तर त्यहाँ केवल परमेश्वरको न्याय मात्र छैन, परमेश्वरको अनुग्रह पनि छ। आदमले पाप गर्दा ऊ तुरुन्तै नमर्नु, उसको नग्नता ढाकिनु र बगैँचाबाट बाहिर निकालिनु परमेश्वरको अनुग्रह थियो। कैनले आफ्नो भाइको हत्या गर्दा उसको ज्यान जोगाउन तिनीमाथि एउटा चिन्ह लगाइनु परमेश्वरको अनुग्रह थियो। जल प्रलयले संसार ध्वस्त हुँदा नोह र उनको परिवार चाहिँ बाँच्नु परमेश्वरको अनुग्रह थियो। त्यही भएर पद आठले भन्दछ, सात अध्यायको आठ पदले, तर नोहमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। तर नोहमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। त्यहाँ उत्पत्ति छ अध्यायमै तपाईँले यहाँनिर आठ पद, छ अध्यायको आठ पदमा तपाईँले अनुग्रह शब्द भेटाउनुहुन्छ। तपाईँ कसरी भन्न सक्नुहुन्छ पुरानो क्रममा अनुग्रह थिएन भनेर? थियो, नोहामाथि परमप्रभुको अनुग्रह भयो। बाइबलमा यो तर भन्ने शब्दको एकदमै ठुलो महत्त्व हुन्छ। तपाईँले विचार गर्नु भएको छैन, यदि तर शब्द थिएन भने, तपाईँ कल्पना मात्र गर्नुहुन्छ, यहाँ छ अध्यायमा तर शब्द थिएन भने के हुन्थ्यो? त्यो न्यायको बिचमा त्यहाँ तर भन्ने शब्द थिएन भने नोह र उसको परिवारको हालत के हुन्थ्यो? तपाईँले विचार मात्र, कल्पना गर्न सक्नुहुन्छ। तर परमेश्वरलाई धन्यवाद होस् कि त्यहाँ तर छ, देयर इज बट, तर नोहमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। सबै नाश हुँदैछ, सबैको न्याय हुँदैछ, तर नोहमाथि परमप्रभुको अनुग्रह भयो। यसले सबै कुरा वर्णन गर्दछ। मुक्ति भनेको परमेश्वरको अनुग्रहको बारेमा, प्रियहरू, मुक्ति परमेश्वरको अनुग्रहमय कार्य हो। यसको अर्थ अचम्मको अनुग्रह परमेश्वरले नोहामाथि देखाउनु भयो। अचम्मको अनुग्रह परमेश्वरले एकजना भजन लेखक, अचम्मको अनुग्रहका लेखक जोन न्युटनलाई पनि देखाउनु भयो। जोन न्युटनले परमेश्वरको अनुग्रहलाई राम्रोसँग बुझेका थिए र उसले आफ्नो भजनमा परमेश्वरको अनुग्रहको आश्चर्यतालाई पनि व्यक्त गरेका हामी पाउँदछौँ। अहिले हामी एकैछिनमा हाम्रो अन्तिम भजन हामी गाउनेछौँ कि अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो, हराएको थिएँ अब पाएको छु, अन्धो थिए देख्ने भए। प्रिय, तपाईँलाई भजन गाउन अल्छी लाग्छ भने, बाइबलले भजन गाउन तपाईँलाई पट्यार लाग्छ भने, चर्चको गायन तपाईँलाई पट्यार लाग्छ भने, सायद हुनसक्छ यो तपाईँ हिजो ढिलो सुतेर आज ढिलो उठेको कारणले हुनसक्छ, तर त्योभन्दा गम्भीर कारण सायद तपाईँले परमेश्वरको पवित्रता, परमेश्वरको क्रोध, न्याय र अनुग्रहलाई नबुझेको हुनसक्छ। सायद तपाईँलाई परमेश्वर को हुनुहुन्छ भनेर थाहा नहुन सक्छ। त्यही भएर परमेश्वर सम्बन्धी भजन गाउन, गीत गाउन तपाईँलाई गाह्रो हुन्छ, पट्यार लाग्दो हुन्छ। तपाईँलाई खालि आफ्नो भावनाको गीतहरू गाउनु मन लाग्छ, परमेश्वरको निम्ति म के गर्न सक्छु भन्ने गीत गाउनु मन लाग्छ। तर परमेश्वर को हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति के गर्नुभयो, ती गीतहरू, ती शब्दलाई लिएर तपाईँ अल्छी मान्नुहुन्छ, तपाईँलाई बोरिङ हुन्छ। सायद तपाईँको लागि अनुग्रह भन्ने शब्द केवल पैसा मात्र हो। प्रियहरू, परमेश्वरको अनुग्रहको कदर गर्न, अनुग्रहको गीत गाउन अघि परमेश्वरको न्यायलाई बुझ्न जरुरी छ। सुसमाचार मिठो हुन पहिले न्याय तितो हुन जरुरी छ। पाप विद्रोह भ्रष्टता तितो हुन जरुरी छ। यी तपाईँलाई पाप पनि मिठो लाग्छ भने सुसमाचार तपाईँलाई कहिले पनि मिठो लाग्दैन। न्याय सम्बन्धी तपाईँको बुझाइ सतै छ भने अनुग्रह सम्बन्धी तपाईँको बुझाइ पनि सतै हुन्छ, अनि सतै बुझाइले सतै सुसमाचारले सतै आराधनातर्फ डोर्याउँछ। तपाईँको गायन किन कमजोर छ? किनकि तपाईँको सुसमाचार सम्बन्धी बुझाइ कमजोर छ, परमेश्वर सम्बन्धी तपाईँको बुझाइ कमजोर छ। प्रिय, नोवाको लागि अनुग्रह शब्द केवल शब्द मात्र थिएन, तर उनको लागि अनुभव थियो। नोवाले आफूले पाउने कुरा अर्थात् न्याय पाएनन्, बरु उनले पाउन नपर्ने कुरा अथवा मुक्ति उद्धार पाए, त्यो अनुग्रह थियो। नोवाले यो राम्रोसँग बुझेको थियो। नोवा परमेश्वरको सामु योग्यको थिएन, अनुग्रहको योग्यको थिएन, तर परमेश्वरको अनुग्रह उसले कमाएको पनि थिएन, तर उनले परमेश्वरको अनुग्रह पाए। प्रियहरू, हामी पनि नोवा जस्तै हामी पनि अनुग्रहका प्रापकहरू हौ। एपिसी 2 अध्यायले भन्दछ, तिमीहरू आफ्नो अपराध र पापहरूद्वारा मरेका थियौ, स्वभावले क्रोधका सन्तान थियौ, तर फेरि पनि तर शब्द देख्नुहुन्छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, अनुग्रहबाट विश्वासद्वारा तिमीहरूको तिमीहरूले उद्धार पाएका छौ। तुलनात्मक रूपमा नोवा आम मानिस भन्दा भने असल मानिस थिए, त्यसलाई हामी व्यवस्था गर्न चाहँदैनौँ। पद 9 अनुसार आफ्नो पुस्तामा नोवा धर्मी र निर्दोष थिए, तर यसको अर्थ यो होइन कि नोवा स्वाभाविक रूपमा धर्मी वा नोवा निष्पाप थिए। निर्दोष हुनु र निष्पाप हुनु बिच भिन्नता छ। नोवा मानिसहरूको सामु निर्दोष थिए, तर ऊ निष्पाप थिएन, ऊ धर्मी थिए भनेर बाइबलले भन्दछ। ऊ निर्दोष मानिस थिए, यसको अर्थ नोवा विश्वासद्वारा परमेश्वरको साथै हिँड्ने मानिस थिए। त्यही पद 9 नै हामीलाई भन्दछ, उनी अवश्य पापी थिए, तर उनी विश्वासद्वारा परमेश्वरको सामु धर्मी ठहरिएका थिए। नोवाको विश्वास उनको आज्ञा पालनमा देखिएको छ। र पद 22 भन्दछ, परमेश्वरले नोवालाई आज्ञा गर्नुभएको बमोजिम दिने सबै गरे। यो वाक्यांश पनि तपाईँले 6 र 7 अध्यायमा धेरैचोटि दोहोरिएको पाउनुहुन्छ। परमेश्वरले आज्ञा गरे बमोजिम, नोवाले सबै गरे, नोवाले सबै गरे, आज्ञा पालन गरे भन्ने कुरा देखाउँदछ। नोवाले विश्वास गरे, नोवाले आज्ञा पालन गरे। हिब्रू 11:7 पदले नोवाको विश्वास र कामको पुष्टि गर्दछ। विश्वासद्वारा नोवाले त्यही बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाएर भक्तिसाथ आफ्नो घरलाई बचाउन एउटा जहाज बनाए। पृथ्वीमा अहिलेसम्म पानी परेको थिएन, पानीमा कसरी बाँच्ने भन्ने विषयमा नोवा अनुभवविहीन थिए, त्यसकारण परमेश्वरले उनलाई जहाज बनाउने तरिका पनि बताउनु भएको हामी पाउँदछौँ। उत्पत्ति 6:14-16 र 22 पदले भन्दछ, परमेश्वरले नोवालाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे। नोवाले विश्वास गरे र विश्वासद्वारा नोवाले एउटा जहाज बनाए। प्रियहरू, तपाईँको विश्वासको जहाज, तपाईँको विश्वासको जहाज परमेश्वरको वचनप्रतिको तपाईँको आज्ञा पालनद्वारा हुँदछ। पहिलो विश्वास अनि आज्ञाकारिता। हामी केवल विश्वासद्वारा मात्र, विश्वास अनुग्रहबाट विश्वासद्वारा मात्र हामी धर्मी ठहरिन्छौँ, तर मार्टिन लुथरको अनुसार जुन विश्वासले हामीलाई बचाउँछ त्यो कहिले एक्लो हुँदैन, एक्लो छैन। वी आर सेभ्ड बाई फेथ एलोन, बट द्याट फेथ द्याट सेभ्स अस इज नेभर एलोन। विश्वासले आज्ञाकारिता पैदा गर्छ, विश्वासले काम पैदा गर्छ, र आज्ञाकारिताले तपाईँको विश्वास साँचो हो भने प्रमाणित गर्दछ। नोवाले विश्वास मात्र गरेर बसेनन्, तर नोवाले जहाज पनि बनाए। प्रिय, तपाईँको विश्वास कस्तो छ? के आज्ञाकारिताद्वारा देखिएको छ? मुख्य प्रश्न, तपाईँलाई के तपाईँलाई परमेश्वरको अनुग्रह थाहा छ? के तपाईँलाई परमेश्वरको अनुग्रह थाहा छ? विश्वासभन्दा पहिले अनुग्रह थाहा हुन आवश्यक छ। नोवाले परमेश्वरको अनुग्रह थाहा गरेका थिए, नोवामाथि परमेश्वरको अनुग्रह भयो, अनि नोवाको हामी त्यहाँ विश्वास देख्छौँ, अनि नोवाको त्यहाँ हामी आज्ञाकारिता देख्छौँ। प्रियहरू, हामी जल प्रलयको घटनालाई हामी विचार गरिरहेको छौँ। हामी चाहन्छौँ कि जल प्रलयको कथा केवल एक विगतको ऐतिहासिक घटना मात्र थियो, यो वास्तवमा एक इतिहास थियो। त प्रियहरू, यो इतिहास मात्र थिएन, यो परमेश्वरको इतिहास थियो। र नट जस्ट हिस्ट्री, इट वाज गॉड्स हिस्ट्री। इतिहास ईश्वरको कथा हो, हिस्ट्री इज हिज स्टोरी। जल प्रलय परमेश्वरको कथा थियो, यो परमेश्वरको न्याय थियो, त्यसकारण जल प्रलयले परमेश्वरको अन्तिम न्यायको बारेमा बोल्दछ। संसारमा दुष्टता छ, संसारमा भ्रष्टता छ, तर परमेश्वरको न्याय आउँदैछ. जल प्रलय आउनेवाला न्यायको प्रकार टाइप भन्छ अङ्ग्रेजीमा, त्यसलाई प्रकार प्ररूप थियो. यो खालि इतिहासको एक घटना मात्र थिएन, तर आउनेवाला अन्तको न्यायको त्यो एउटा नमुना थियो. मत्ती 24 अध्यायको 37 39 पदमा यसुले नै यो कुरा जलप्रलयले लिएर यसुले नै यो कुरा न्यायको बारे हो भने भन्नुभएको छ. यसुले भन्नुहुन्छ मानिसको पुत्रको आगमन नोवाको दिनहरू जस्तै हुनेछ, किनकि जसरी जलप्रलयभन्दा अगाडि नोवा जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाई नलगेसम्म तिनीहरूले थाहा पाएनन्. मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ. नोवाको जलप्रलयले त्यो आगमनको एउटा नमुनाले त्यो आउनेवाला अनन्त अन्तको आगमनको बारेमा बोलिरहेको छ. प्रियहरू, एक दिन तपाईँ हामी सबैको न्याय हुनेछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट सुकेका छन्. तपाईँ त्यस दिनलाई लिएर भयभीत हुनुपर्छ. त्यो न्यायको दिनलाई लिएर तपाईँ थर थर काम्नुपर्छ. तपाईँ ठुलो समस्यामा हुनुहुन्छ. यो समस्या बिरामी र रोगी गरिबी भन्दा ठुलो छ. न्यायको त्यो डरलाग्दो दिन आउँदैछ. तर प्रियहरू, त्यस न्यायबाट उम्कने हाम्रो निम्ति एउटा बाटो छ. विश्वासद्वारा जहाजमा पस्नुहोस्. सी, परमेश्वरको अनुग्रह बिना कोही पनि मानिस परमेश्वरको न्यायबाट उम्कन सक्दैन. नोवा माथि पनि परमेश्वरको न्याय, नोवाले पनि परमेश्वरको न्याय अनुभव गर्ने थियो यदि परमेश्वरको अनुग्रह त्यहाँ थिएन भने. यदि तपाईँ न्यायबाट बच्न चाहनुहुन्छ भने तपाईँ जहाजमा हुन आवश्यक छ, जहाजभित्र हुन आवश्यक, जहाज बाहिर होइन. र त्यो जहाज येशु ख्रिस्ट हुनुहुन्छ. के तपाईँ त्यो जहाजमा हुनुहुन्छ? के तपाईँ येशु ख्रिस्टमा हुनुहुन्छ? यदि हुनुहुन्न भने तपाईँ आज येशु ख्रिस्टमा भरोसा गर्न सक्नुहुन्छ. जसरी पाप र न्यायबाट बच्नको लागि परमेश्वरले एउटा जहाज जुटाउनु भयो, त्यसरी नै उहाँले आफ्नै पुत्र जुटाउनु भएको छ. उहाँमाथि विश्वास गर्ने सबैको निम्ति येशु आफैले परमेश्वरको न्याय आफूमाथि लिएर क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो. ख्रिस्ट अहिले स्वर्गमा हुनुहुन्छ, तर एक दिन उहाँ फेरि फर्की आउनुहुनेछ. मर्नलाई होइन, जब उहाँ फर्किएर आउनुहुनेछ उहाँ दोस्रो पटक, मर्नलाई होइन तर न्याय गर्नलाई फर्की आउनुहुनेछ. संसारको न्याय गर्नलाई फर्की आउनुहुनेछ. यदि तपाईँ येशु ख्रिस्टमा हुनुहुन्न भने तपाईँ आज येशु ख्रिस्टमा विश्वास गर्न सक्नुहुन्छ. उप्रियहरू, येशु ख्रिस्ट त्यो जहाज हुनुहुन्छ. नोवाले बनाएको जहाजले येशु ख्रिस्टलाई पूर्व इङ्कित गरिरहेको थियो. येशु ख्रिस्टमा विश्वास गर्नुहोस्, येशु ख्रिस्टलाई हेर्नुहोस्, येशु ख्रिस्टमा भरोसा गर्नुहोस्, येशु ख्रिस्टलाई पछ्याइराख्नुहोस्. यदि पनि संसार हाँस्छ, तपाईँको येशु ख्रिस्टलाई पछ्याउने निर्णयलाई लिएर संसार हाँस्नेछ, तपाईँको साथीसँगैले तपाईँको गिल्ला गर्नेछ, तपाईँलाई हाँसोमा उडाउनेछ, तर संसारलाई हाँस्न दिनुहोस्। नोवाको दिनमा पनि हाँस्नेहरू धेरै थिए. जब नोवाले जहाज बनाइरहेको थिए त्यतिखेर पनि हाँस्नेहरू धेरै थिए. म ती 24 अध्यायले हामीलाई त्यही भन्दछ, मान्छेहरू खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए. नोवालाई पक्कै पनि खिल्ली उडाइरहेको थिए. आज जब तपाईँ येशुको पछि लाग्नुहुन्छ संसार हाँस्नेछ, संसारले तपाईँ खिल्ली उडाउनेछ, तर संसारले चाँडै पछुताउनेछ. उनीहरूले आफ्नो मूर्खता चाँडै महसुस गर्नेछ. तिनीहरूको हाँसो शोकमा परिणत हुनेछ, किनकि त्यो न्यायको भयङ्कर दिन आउँदैछ. इट इज डेफिनेट, यो निश्चय हो, यो पक्का हो. फेरि जहाजभित्र पस्नुहोस्, त्यो जहाज येशु ख्रिस्ट हुनुहुन्छ. आउनुहोस् हामी प्रार्थना गरौँ.